This is VOA News. I'm Gene Randall. The impeachment investigation of U.S. President Donald Trump is gathering steam. House Democrats have issued a document subpoena to Secretary of State Mike Pompeo. Pompeo has missed two earlier document deadlines. AP's Julie Pace has some thoughts on the chances the president will, in fact, be impeached.
The reality is that President Donald Trump stands a very good chance and has a high likelihood of being impeached by the House. That is, of course, because that is a Democratic majority branch of Congress. But I do think that depending on what other evidence comes out, you want to watch Republicans. They control the Senate. That is where he would be essentially on trial if the House impeaches him. Right now, no signs that the Republicans are going to be anywhere close to convicting Trump. But you do want to watch some of these Republicans, people like Mitt Romney, people like Lamar Alexander, just for signs of whether there will be a little bit of a crack in that caucus.
That was Julie Pace of AP. Meanwhile, The Washington Post and The New York Times both are reporting that President Trump's special representative for Ukraine has resigned. Kurt Volker was named in the whistleblower complaint that Mr. Trump pressured Ukraine's president for help in an effort to tarnish the reputation of Democratic presidential hopeful Joe Biden. One of the most prominent Hong Kong pro-democracy activists says he'll enter elective politics in China's semi-autonomous territory. Joshua Wong made the announcement today, saying he would run in November's district council election.
I am running for the office of the South Horizon West constituency in the upcoming district council election. It's a decision came after careful consideration.
More news at voanews.com. Afghanistan's presidential election is underway amid Taliban threats of violence. The insurgents have warned the country's more than 9 million eligible voters to stay home or risk being hurt. As if to drive home the message, there was an explosion reported today at a polling station in Kandahar, which left more than a dozen people seriously injured. Tens of thousands of Afghan security personnel have been deployed across the country to protect voters. The two main contenders in the election are incumbent President Ashraf Ghani and his partner in the 5-year-old unity government, Abdullah Abdullah, who has voiced concerns over the process. Police in northern Nigeria say they have rescued more than 300 men and boys, some as young as 5, at a so-called Islamic school, where many had been beaten and sexually abused. Some were said to be in chains when officers carried out the raid in the city of Kaduna. The school enrolled students ostensibly to teach the Quran and to help adults with drug abuse problems. But police say the place was not licensed to run any type of educational programs, and they say the owner of the facility and 6 staff members were arrested. Officers said the victims were from various countries, including Nigeria, Burkina Faso, Mali, and Ghana. The United Nations reports continuing human rights violations in both government and separatist-controlled areas of Ukraine. The report also documents violations perpetrated by the Russian occupiers of Crimea. But it also notes that under newly elected President Volodymyr Zelensky, Ukraine shows signs of turning a corner. Lisa Schlein reports for VOA from Geneva.
It notes the Ukrainian government and Russian-backed separatists in eastern Ukraine largely continue to respect the ceasefire and have disengaged forces. In addition, it says the High Anti-Corruption Court of Ukraine has begun operating. The report urges the newly appointed prosecutor general and chief military prosecutor to promptly investigate conflict-related and other grave human rights violations on both sides of the contact line. This is the patch of land that divides the government and separatist-controlled areas in eastern Ukraine. UN Deputy High Commissioner for Human Rights Kate Gilmore says accountability for past and present human rights violations on both sides of the line have to be addressed.
Lisa Schlein filed that report for VOA from Geneva. Joseph Wilson, the former ambassador who disputed U.S. intelligence on Iraq that was used to justify going to war, has died. He was 69. Wilson died of organ failure in Santa Fe, New Mexico. That word from his former wife, Valerie Plame, whose identity as a CIA operative was exposed in 2003, just days after Wilson's criticism of reports that Iraqi leader Saddam Hussein was attempting to purchase uranium in Africa. More news at voanews.com. Gene Randall, VOA News.
वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ में मुसद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम के रन डाउन पर। हफ्ता भर की आम खबरों की सुर्खियाँ और उन पर माहिरीन का तबसरा। सेगमेंट अलिफ से ये तक, जिसमें बात होगी तालीम पर। प्रोग्राम सेहत जिंदगी है, उसमें बात करेंगे मुल्क में बावले कुत्ते और दिगर बावले जानवरों के कांटे की बीमारी रेबीज पर। स्पोर्ट्स के सेगमेंट में बात होगी पाकिस्तान की पहली खातून अंपायर हुमा फर्रा से, और इसके अलावा कुछ खसूसी रिपोर्टें भी आज के प्रोग्राम का हिस्सा हैं। तो सबसे पहले नजर डालते हैं हफ्ते भर की अहम शह सुर्खियों पर। बाईस सितंबर अमरीका के सदर डोनाल्ड ट्रंप की ह्यूस्टन में भारत के वजीर आजम नरेंद्र मोदी के जलसे में शिरकत। हाउडी मोदी से मौसूम इस जलसे में सदर डोनाल्ड ट्रंप का दोनों मुल्कों के दरमियान दो तरफा ताल्लुकात को नई बुलंदियों तक पहुंचाने का अज़्म। दूसरी तरफ ह्यूस्टन में ही वजीर आजम मोदी के खिलाफ सिख कश्मीरी और पाकिस्तानी कम्युनिटी के मुश्तरका मुजाहरे। 22 सितंबर ही को पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान ने एमनेस्टी इंटरनेशनल की सेक्रेटरी जनरल अमरीकी सेनेटर लिंडसे ग्राहम और ज़ल्मे खलीलज़ाद के साथ मुलाकातें की। भारत के ज़ेर इंतज़ाम कश्मीर और अफगानिस्तान की सूरत-ए-हाल पर तबादला ख्याल। 23 सितंबर पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान की सदर डोनाल्ड ट्रंप के साथ मुलाकात। भारत के ज़ेर इंतज़ाम कश्मीर में कर्फ्यू और मवासलाती बंदिशें खत्म कराने का पुरजोर मुतालबा। सदर ट्रंप का एक बार फिर बयान कि अगर पाकिस्तान और भारत चाहें तो कश्मीर के मसले पर सालिसी कर सकते हैं। 24 सितंबर पाकिस्तान और उसके ज़ेर इंतज़ाम कश्मीर में रेक्टर स्केल पर 5.8 शिद्दत का जलजला। कश्मीर के जिला मीरपुर में सबसे ज्यादा जानी और माली नुकसान, कम से कम 30 अफराद हलाक और 100 से ज्यादा जख्मी हो गए। मीरपुर में कई घर मलबे का ढेर हो गए, सड़कों में गहरे शगाफ, कई पुल टूट गए। और 24 सितंबर की यह खबर कि आलमी बरादरी ने मायूस किया, अक़वाम मुत्तहिदा की जनरल असेंबली में शिरकत के लिए न्यूयॉर्क आए पाकिस्तान के वज़ीर आज़म इमरान खान की ईरान और न्यूजीलैंड के सरबराहों से मुलाकात। इसके अलावा दुनिया की दीगर क़यादतों से मुलाकातों के बाद न्यूयॉर्क में प्रेस कॉन्फ्रेंस। 24 सितंबर ही को अमरीका से एक और अहम खबर जो दुनिया भर में तवज्जो का मरकज रही। हाउस स्पीकर नैन्सी पेलोसी ने सदर डोनाल्ड ट्रंप के खिलाफ मुआवजे के लिए तहकीकात का हुक्म दे दिया। सदर ट्रंप पर तनकीद है कि उन्होंने यूक्रेन के सदर को फोन पर साबिक अमरीकी नायब सदर जो बाइडन के बेटे के कारोबारी मामलों पर तहकीकात के लिए इसरार किया और इख्तियारात का नाजायज इस्तेमाल करने के मुर्तकिब हुए। सदर ट्रंप और उनकी पार्टी इन इल्जाम की तरदीद करती है। 26 सितंबर पाकिस्तान तुर्की मलाइशिया के रहनुमाओं का इस्लामोफोबिया और इस्लाम से मुतल्लिक गलत तसव्वुरात से निपटने के लिए मिलकर अंग्रेजी टेलीविजन चैनल खोलने का फैसला, ताकि मगरबी ममालिक के आवाम तक इस्लाम से मुतल्लिक गलत तसव्वुरात की नफी की जा सके। फैसले का ऐलान पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान ने तुर्क सदर रजब तैयब एर्दोगान और मलाइशिया के वज़ीर-ए-आज़म महातीर मोहम्मद के साथ अक़वामे मुत्तहिदा की जनरल असम्बली के इजलास के मौके पर मुलाकात के बाद किया। और 27 सितंबर भारत के वज़ीर-ए-आज़म नरेंद्र मोदी का जनरल असम्बली में खिताब, आलमी मसाइल के हल में भारत की अहलियत और मुश्तरका काबिशों पर जोर, पाकिस्तान और कश्मीर पर किसी तरह की कोई बात नहीं की है। जबकि दूसरी जानेब वज़ीर आज़म इमरान खान का जनरल असम्बली से खिताब कश्मीर, इस्लामोफोबिया, मनी लॉन्ड्रिंग और आलमी मौसमियाती तगैरात पर तफसील से तबादला ख्याल। कश्मीर पर दुनिया को खबरदार किया कि पाकिस्तान और भारत के दरमियान किसी तरह की चपकलेश बहुत बड़े तसादों में बदल सकती है और इसकी लपेट में पूरी दुनिया आ सकती है। और अब इन कुछ खबरों पर तबसरे शामिल करते हैं। सबसे पहले अक़वामे मुत्तहिदा की जनरल असम्बली में 27 सितंबर को होने वाले पाकिस्तान और भारत के वज़राए आज़म के खिताब पर हमने बात की है पाकिस्तान के सीनियर सहाफ़ी और तजज़ियाकार मज़हर अब्बास से। मालूम किया है कि दोनों वज़राए आज़म की तकारीर कैसी थी।
देखिए, ये तो मुझे नहीं पता कि दुनिया ने उसको किस तरह देखा, लेकिन गालबन नरेंद्र मोदी ने इन इश्यूज को इसलिए नहीं टच किया कि उनके लिए ये डिफेंड करना बड़ा मुश्किल होता कि मकबूजा कश्मीर में कर्फ्यू क्यों लगा हुआ है। उन्होंने जो एक मुतनाज़ा इशू है उसको, उसमें 370 क्यों ख़त्म किया, तो इसलिए गालबन उन्होंने ये कोशिश की और ये तासुर देने की कोशिश की कि जी ये हमारा इंटरनल मसला है, इसलिए हम इसको डिस्कस ही नहीं करें इस चीज़ को, क्योंकि अगर वो करते तो उनके लिए बड़ा मुश्किल होता है इस पूरे जो एक्शन का दिफा करना। और चूंकि अब अमेरिका से भी ये डिमांड आई है कि वहाँ से आप वहाँ के कैदियों को रिहा करें, कश्मीरी लीडरों को रिहा करें, वहाँ से ह्यूमन राइट्स की कर्फ्यू ख़त्म करें, मीडिया ब्लैकआउट ख़त्म करें, तो इसलिए उन्होंने, मुझे लगता ये है कि उन्होंने डेलिबरेटली इस चीज़ को अवॉइड किया है इस चीज़ को। اور اسی لیے انہوں نے غالباً اس ایشو کو ٹچ نہیں کیا پاکستان کی. دوسری طرف عمران خان کے لیے بہت ضروری تھا یہ بات کرنا جو انہوں نے کی. دو چیزیں, ایک تو یہ کہ انہیں دنیا کو یہ بتانا تھا کہ جو ٹیررزم ہے اس کا مذہب سے کوئی تعلق نہیں ہے, اور اسی لیے انہوں نے بہت خوبصورتی سے تامل ٹائیگرز کی مثال دی, اور انہوں نے اس چیز کو پریس کیا کہ اچھا ہوا کہ اس وقت ہندو اس سے نہیں لنک کیا گیا, حالانکہ تامل جو بھی تھے جو خود کش حملے کرتے تھے وہ ہندو تھے, لیکن اس کو ہندو اس کے ساتھ نہیں جوڑا گیا, اور انہوں نے اس چیز کو پریس کیا کہ جی اچھا کیا, اس لیے کہ ہندوازم کا ٹیررزم سے یا خود کش حملے سے تعلق نہیں ہے. اور یہی انہوں نے سوال اٹھایا کہ اسی طریقے سے دنیا کو 9/11 کے بعد دنیا نے جس طریقے سے اسلام فوبیا ہر چیز کو اس سے جوڑ دیا وہ غلط تھا. تو وہ ان کے لیے یہ کہنا بہت ضروری تھا تاکہ جو ٹیررزم کا ایک جنرل پرسیپشن ہے دنیا کی نظر میں, خاص طور پہ القاعدہ اور ان کی وجہ سے, تو اس چیز کو اس سے ڈیلنگ کیا جائے. اور اس کے بعد کشمیر کا ایشو اس لیے ان کے لیے بہت ضروری تھا کیونکہ وہی پاکستان کا اس وقت بیسک ایشو یہ ہے کہ انڈیا نے جو سیکشن 370 اور 35A جو ہے جس کے تحت انہوں نے ختم کیا ہے اور مقبوضہ کشمیر کو جو ہے ہندوستان کا حصہ بنانے کی کوشش کی ہے, تو ان کے لیے بہت ضروری تھا کیونکہ جس فورم پہ وہ کھڑے تھے اس فورم کے حوالے سے انہوں نے دنیا کو یہ بتانا تھا کہ یہیں سے قرارداد منظور ہوئی تھی, اور اس کے بعد جتنے بھی شملہ معاہدہ ہو یا لاہور ڈکلریشن ہو اس میں اس چیز کو ایگری کیا گیا تھا. تو عمران خان نے میرے خیال نہ صرف یہ کہ اپنی آڈینس کے لیے, پاکستانی آڈینس کے لیے انہوں نے بہت زیادہ امپریس کیا جنرلی لوگوں کو, لیکن دوسری طرف انہوں نے ورلڈ اٹینشن بھی, اگر آپ دیکھیں کہ ان کے پچھلے ایک ہفتے کی جو ایکٹیویٹیز ہیں اس میں وہ کم سے کم ڈونلڈ ٹرمپ کو اور امریکن ایڈمنسٹریشن کو اس طرف لے آئے کہ کل امریکی اسپوکسمن نے یہ بات کی کہ بھارت جو ہے وہ مقبوضہ کشمیر میں ہیومن رائٹس کی وائلیشنز کو روکے, وہاں سے کرفیو اٹھائے اور وہاں کے قیدیوں کو رہا کرے. اب یہ امریکن کا ایک آفیشیل اسٹیٹمنٹ اس حوالے سے آنا, میرا خیال ہے عمران خان اور پاکستان کی گورنمنٹ اس کو اپنی سکسیس کے طور پہ لیں گے.
بہت شکریہ مظہر عباس صاحب, تھینک یو سو مچ آپ نے. پاکستان اور بھارت کے درمیان کشمیر کے معاملے پہ کشیدگی کے دوران ایک اہم بیان بھارت کی فوج کے سربراہ کی جانب سے آیا ہے جس میں ان کا یہ دعویٰ تھا کہ پاکستان نے بالا کوٹ کے اندر ایک تربیتی سینٹر کو متحرک کر دیا ہے جہاں کم از کم 500 افراد کو تربیت دی جا رہی ہے. پاکستان کی فوج نے اور دفتر خارجہ نے اس بیان کی تردید کی, مذمت کی, لیکن دوسری جانب پاکستان کے ماہرین اور تجزیہ کار بھارت کے بھی وہ اس بات پہ اتفاق کرتی ہیں کہ یہ معاملہ کشمیر جس طرح سے فلیش پوائنٹ بن چکا ہے وہ ٹرانس نیشنل جہادی یعنی ملکوں سفر کرنے والے عسکریت پسندوں کی توجہ کا مرکز بن سکتا ہے اور وہ دخل انداز ہو سکتے ہیں. پروگرام جہاں رنگ میں ہم نے بات کی پاکستان کے دفاعی تجزیہ کار بریگیڈیئر ریٹائرڈ سعد محمد سے, اور بھارت سے میجر جنرل دیپانکر بینرجی سے ہم نے بات چیت کی. آئیے سنتے ہیں ان کی گفتگو سے کچھ اقتباسات.
کشمیری اگر لڑ رہا ہے تو اس کا نہ پاکستان کوئی اس کو کچھ کر سکتا ہے نہ ہندوستان کو چاہیے کہ وہ اس کو کنٹرول کرے, یہ ان کی ذمہ داری بنتی ہے. ہمارے وزیر اعظم نے میرے خیال میں دو ٹوک الفاظ میں کہا ہے کہ جو بھی یہ کام کرے گا وہ پاکستان اور کشمیر کو اس کے ساتھ دشمنی کرے گا. تو اس کے بعد میرے خیال میں پاکستان اس قسم کی اجازت نہیں دے سکتا ہے کہ یہاں سے کوئی ملیٹنٹس انفلٹریٹ کر کے جائیں. لیکن میں آپ کو ایک بات بتا دوں اور وہ یہ ہے کہ اگر یہ ظلم و تشدد جو کشمیر کے اندر برپا ہے اس وقت اگر یہ اس طرح جاری رہا تو جو یہ ٹرانس نیشنل ملیٹنٹس ہیں ان کی موومنٹ جو ہے نا وہ اتنی آسانی سے کنٹرول نہیں ہوتی ہے. آپ نے اگر دیکھا پہلے جو افغانستان میں القاعدہ تھی یا باقی جو ملیٹنٹس تھے وہ گریویٹیٹ کر گئے لیوان کی طرف, چلے گئے اکراس ایران, چلے گئے عراق, چلے گئے اور وہ وہاں پر پہنچ گئے. جب وہاں پر ان کے خلاف کاروائیاں ہوئیں اور ان کو وہاں پر شکست ہو گئی تو وہ واپس گریویٹیٹ کر کے افغانستان کی طرف آ گئے. تو ان ایسے گروپس کو کنٹرول کرنا جو ہے وہ بڑا مشکل کام ہوتا ہے, یہ اتنے آسانی سے نہیں ہوتا.
جیسے آپ کہہ رہے ہیں کہ اسلامک اسٹیٹ ہو, القاعدہ ہو, اس ٹائپ کی جو گروپس ہیں, جو تنظیمیں جو گلوبلی یا انٹرنیشنلی جو
ہیں, مطلب کہ ان کے پاس وہ وسائل موجود ہوتے ہیں, ان کے پاس وہ طریقہ کار موجود ہوتے ہیں جس کی وجہ سے یہ انفلٹریٹ کر کے ادھر چلے جاتے ہیں. آپ نے یورپ میں دیکھا बॉस्निया में जब जुल्म बहुत ज्यादा बढ़ गया था तो बहुत ज्यादा इस तरह ट्रांस नेशनल जो मिलिटेंट्स थे वो चले गए थे बॉस्निया में, और जिसकी वजह से फिर यूनाइटेड स्टेट्स ने और यूरोपियन अलाइज ने बॉस्निया का जो है वो मसला एकदम हल कर दिया, ताकि वहां पर ये कोई जवाब किसी के पास ना हो कि वो वहां पर जाके और मिलिटेंसी करे या इंसर्जेंसी में इन्वॉल्व हो जाए। तो ये इस वक्त कश्मीर, ये कश्मीरियों का अभी मसला है, कश्मीर में कश्मीरियों ने अपनी लड़ाई लड़नी है, आजादी की जो उनकी जंग है वो कश्मीरियों का मसला है। वो एक बहुत ही अहम फरीक है इस पूरे इशू में, पाकिस्तान भी है, हिंद भी है, लेकिन कश्मीरी सबसे इम्पोर्टेंट फैक्टर है इसके अंदर।
सो भारत के बयान का ये मतलब हो सकता है कि पाकिस्तान इवन उन ट्रांसनेशनल जिहादियों जिनकी आप बात कर रहे हैं कि वो भी पाकिस्तान की सरजमीन या वो जो बॉर्डर लाइन है उसका इस्तेमाल ना कर सके और वो दबाव बढ़ा दे और अपनी निगरानी बढ़ा दे?
देखिए, इनके पास सिर्फ ये पाकिस्तान का रास्ता नहीं होता, वो बाकी रास्ते तलाश करते रहते हैं। उनके पास जरूरी नहीं है कि वो सिर्फ पाकिस्तान का रास्ता इस्तेमाल करें,
बल्कि वो लीगल चैनल से भी पहुंचते हैं, लीगल चैनल से जाते हैं।
वेपन्स की जो स्मगलिंग अफगानिस्तान में, अमरीका जैसे ताकत है उसके पास फोर्स मल्टीप्लायर्स है अफगानिस्तान में है, वेपन्स तमाम सेंट्रल एशिया से आ रहे थे अफगानिस्तान में और स्मगलिंग हो रही थी, अमरीका उसको नहीं रोक सका, नेटो उसको नहीं रोक सका। तो बाकी मुल्कों को क्या मजाल है कि अगर इस किस्म की मूवमेंट्स वगैरह होती हैं तो उनको रोकने की वो कोशिश।
ट्रांसनेशनल जिहादिज्म के फैक्टर के ऊपर राय लेते हैं जनरल दीपांकर बनर्जी की। जनरल साहब, आप अपनी राय इसमें दीजिएगा। ब्रिगेडियर साहब ये फरमा रहे हैं कि पाकिस्तान की तरफ से सख्ती है, किसी भी तरह का ग्रुप मौजूद नहीं, और अगर एक्टिवेट हो भी तो उसको तो बहुत वक्त लगेगा, लेकिन ट्रांसनेशनल जिहादी कहीं भी जा सकते हैं क्योंकि वो इसको एक्सप्लॉइट कर सकते हैं सिचुएशन को। आपकी राय?
नहीं, बिल्कुल बात, ये बात मैं ठीक है और मैं मानता हूँ। अभी एक ट्रांसलेशनल इस्लामिक रेडिकलिज्म ये इराक के लड़ाई के बीच में, सीरिया में लड़ाई के बीच में इसमें ये शुरू हुआ है, इसमें जो आईसिस ने ग्लोबल जिहाद करने के लिए कॉल दिया है, ये दुरुस्त बात है, और अभी इनका टारगेट है साउथ एशिया, खास करके इंडिया में, ये दुरुस्त बात है। इसके लिए भी हमें बहुत ही तैयारी करना पड़ेगा और बहुत प्रिपेयर करके हमें रहना पड़ेगा। पर ये जो टेररिस्ट हैं, इनको आने का रास्ता सिर्फ पाकिस्तान से ही है, और टेररिज्म का जो अड्डा, जो सेंटर जो पाकिस्तान में हो गया है, शायद पाकिस्तान का पूरा दोष नहीं है इसे, ये अफगान राइट के 1979 से चल रहा है। पर सिर्फ बात ये है कि पाकिस्तान में ही जो इंडिया के प्राइम मिनिस्टर अभी हाउस में जो बताए हैं, 9/11 की अटैक ही हो या भारत में 26/11 का अटैक ही हो, इनका जो मुद्दा है वो पाकिस्तान से निकलता है। और ये आईसिस का आक्रमण वगैरह तैयारी अगर होगा, अभी यूरोप में वो खत्म हो गया तकरीबन, वो भी अभी ये अफगान पाकिस्तान इस इलाके में होगा, तो पाकिस्तान के लिए ये बहुत जरूरी है, उनके अपने के लिए और भारत के लिए बहुत जरूरत है कि भारत के सिक्योरिटी के लिए ये बंद करे।
सही,
भारत अपने बॉर्डर में बिल्कुल तैयार है, इंफ्यूशन कहीं नहीं होगा, आर्मी तैयार है, पर इसके लिए हमें तैयारी रहना पड़ेगा।
बहुत शुक्रिया आपका जनरल दीपांकर बनर्जी साहब, आपने ज्वाइन किया, ब्रिगेडियर साहब मोहम्मद साहब आपके भी हम ममनून है, आपने हमारे लिए वक्त निकाला है।
रेडियो प्रोग्राम सदाए जहां न्यूज नेटवर्क और वॉइस ऑफ अमेरिका की मुश्तरका पेशकश है। ये प्रोग्राम सुनते रहिए और इस बारे में अपनी आरा, तजावीज और सवालात के लिए हमसे राब्ता कीजिए facebook.com/sejradio या फिर facebook.com/radionewsnetwork।
पाकिस्तान के जेर इंतजाम कश्मीर में जलजला, बड़े पैमाने पे जानी और माली नुकसान हुआ। वॉइस ऑफ अमेरिका के एक प्रोग्राम में नफीसा हुद भाई ने जाहिद रवि से गुफ्तगू की, जो कि सेस्मिक साइंस के माहिर हैं, और उनसे मालूम किया जलजले की तकनीकी वजूहात के बारे में। आइए उनकी गुफ्तगू सुनते हैं।
जाहिद रफी से इब्तिदा करते हैं। जो जलजला आया है ये आपके इल्म में है, वहीं और उसी खत्ते में जबरदस्त जलजला आया था, ये किस हद तक उससे मिलता जुलता है?
हाँ जी, बहुत शुक्रिया। ऐसे है कि जो कश्मीर में उसको गया था, जिसे हम मुजफ्फराबाद कहते हैं, 2005 में, 8 अक्टूबर 2005 में, तो वो एक बहुत बड़ी फॉल्ट है, जिसे जेलम फॉल्ट भी कहते हैं और टांडा फॉल्ट भी कहते हैं।
ये इंडिया हेल्ड कश्मीर जम्मू है वहाँ से ट्रेवल करती है और पाकिस्तानी इलाके में दाखिल होती है. इसके ऊपर एक बड़ा शदीद किस्म का अफ्रीका और ये हमारा ये जो अफ्रीका है ये उससे कोई ज्यादा दूर नहीं है. ये जेलम है, जेलम से कोई 5 किलोमीटर नॉर्थ में एक शहर है, वहाँ से इसका भी सेंटर बड़ा है. 5.8 मैग्नीट्यूड हमारे हिसाब से कोई छोटा अर्थक्वेक नहीं है, हम इसे एक इंटरमीडिएट रेंज का अर्थक्वेक कहते हैं. और शैलो होने की वजह से यहाँ पे काफी डैमेजेस हुए और रीजन जो हमें बाहर नजर आती है कि जो 2005 में इतना बड़ा अर्थक्वेक आया था उसकी वजह से 2 से 2.5 मीटर अर्थ जमीन जो वो मूव की थी, तो उसकी वजह से पॉसिबल है कि जमीन के नीचे और भी बहुत सी फॉल्ट प्रोड्यूस हो जाती हैं, क्रैक्स हो जाते हैं. तो ये मुमकिन है कि इस साइड पे ये जिस जगह पे जेलम का इलाका है, मीरपुर का इलाका है, यहाँ पे भी वैसे क्रैक्स या फॉल्ट प्रोड्यूस हो चुकी हो जिसने ये एनर्जी जनरेट की है और उसकी वजह से यहाँ पे अर्थ होता है.
पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के वज़ीर इत्तला'आत नशरियात मुश्ताक मिन्हास भी वॉइस ऑफ अमेरिका के एक प्रोग्राम में हमारे मेहमान थे और उनसे जब सवाल किया गया कि जलजले से मुतासर इलाकों में किस तरह की इमदादी कार्रवाइयाँ की गई हैं और पिछले जो तजुर्बात थे उनसे किस तरह से इस्तेफादा किया गया, तो मुश्ताक मिन्हास का ये कहना था.
देखिए जी, उसका तो मुआवजा ही नहीं किया जा सकता, वो तो एक क़यामत खेज़ ज़लज़ला 2005 का था और एक उसकी इसलिए भी बात कहता हूँ कि वो आजाद कश्मीर के और केपीके के दूर दराज इलाकों में, बालाकोट जैसे दूर दराज है, मानसेरे में आया, जफराबाद पे आया, नीलम में आया, हटिया बाला में आया, बाघ में आया और फिर रावलकोट में. ये जलजला आजाद कश्मीर के पहाड़ी इलाकों में, आपको पता है पहाड़ी इलाके की अपनी अपनी डायनामिक्स होती है, वहां पर एक सड़क आपकी टूट जाए तो फिर आप बिल्कुल किसी दूसरी तरफ से जाने का आप सोच भी नहीं सकते. लेकिन उसके बावजूद आप ये देखें 1,37,000 लोग उस जलजले में शहीद हुए थे और इसकी शिद्दत यह है कि ये 22 लोग शहीद हुए हैं. ये भी हमारा नुकसान है, हम ये समझते हैं कि 22 लोग भी नहीं होने चाहिए थे. अल्लाह ताला सारे, हम दिली ताजियत करते हैं उन सारे वाइकिन से, उनके अहले खाना से, लेकिन ये चूंकि मैदानी इलाका था, ये इलाका बिल्कुल आप ये समझ लें कि मेन जीटी रोड के साथ, यानी जो जीटी रोड दीना और जेलम को लगती है उसके 25 किलोमीटर के रेडियस के अंदर ये सारा मुतासर इलाका है. तो इसलिए मैदानी इलाका है, प्लेन एरिया है, ऑपरेशन लॉन्च किया तो उस तरह का डिजास्टर जो हमने अक्टूबर 2005 में देखा था उसका और उसमें कोई मुकाबला ही वाज नहीं किया जा सकता. ये थोड़ी शिद्दत का था और उसमें बरवकत, क्योंकि हमें पहले से तजुर्बात हो चुके थे, इसलिए वहां पर स्टेट डिजास्टर मैनेजमेंट यानी SDMA मौजूद थी, जो अथॉरिटी हमारी डिजास्टर से निपटने के लिए डिस्ट्रिक्ट की जो अथॉरिटी वहां पर मौजूद थी, हमारा महकमा सेहत के लोगों ने वहां पर फौरी तौर पर मुदाखलत की और वहां पर ऑपरेशन लॉन्च किया रेस्क्यू का, जिसकी वजह से मैं ये समझता हूं कि अपने वसाइल के अंदर रहते हुए हमने 7 घंटों में इसमें पाक फौज के जवान भी हमारे साथ मुकम्मल तौर पर भरपूर अंदाज में उन्होंने यहां पर रेस्क्यू किया और हमने 7 घंटों के अंदर आप ये देखें कि तमाम जख्मियों को कम अज कम जो है 85% इलाके से जख्मियों को हॉस्पिटल तक पहुंचाया, ये ऑपरेशन मुकम्मल.
और अब एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और प्रोग्राम हमारा होगा सेगमेंट अलिफ से ये तक, जिसमें बात होगी तालीम पे.
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर.
जी सामिन, प्रोग्राम आपकी दुनिया में एक बार फिर आपका खैर मकदम और इस ब्रेक के बाद जो हमारा सेगमेंट है वो है तालीम अलिफ से ये तक. हमारा सेगमेंट आपको मालूम है कि, और आज हमारे साथ जो मेहमान हैं वो हैं डॉक्टर नूर फातिमा, अवार्ड विनर मैं कहूँगा, एजुकेशनिस्ट हैं और एनालिस्ट हैं और इस वक्त वो अमरीका में ही मौजूद हैं और अमरीका आने का उनका मकसद कोलम्बिया यूनिवर्सिटी में एक इंटरनेशनल कॉन्फ्रेंस में शिरकत थी और इस शिरकत में बुनियादी तौर पर सस्टेनेबल डेवलपमेंट गोल्स के रेफरेंस में मुख्तलिफ दुनिया के माहरीन और लीडरशिप यहाँ पर आई हुई थी. आपको मालूम है कि इससे पहले मिलेनियम डेवलपमेंट गोल्स रखे गए हैं, यानी दुनिया मुश्तरका बड़े प्लेटफॉर्म्स के ऊपर बैठ के जब ये डिटरमिन करती है कि तरक्की के मायार क्या होंगे, तो उसमें तालीम, तवानाई, माहौल اور اسی طرح جیسے باقی چیزیں صحت, اس کے سارے یہ انڈیکیٹرز جو ہیں وہ ڈیولپمنٹ گولز کے اندر ہیں. حکومتوں کو پابند بھی کیا جاتا ہے کہ وہ ایک خاص جو کم از کم شرح سے رقم جو ہے وہ صرف کریں ترقیاتی پروجیکٹس کے اوپر تاکہ انسانی زندگی کا معیار جو ہے وہ بہتر ہو سکے. انفارچونیٹلی اس وقت جو پاکستان سے متعلق جو اعداد و شمار آ رہے ہیں وہ زیادہ اچھے نہیں ہیں. 2019 میں 2018 کی نسبت بھی ڈیٹیریوریشن ہوئی ہے. ڈاکٹر نور فاطمہ ہمارے ساتھ موجود ہیں, تھوڑی سے معلوم کرتے ہیں کہ ان کی شرکت خاص طور پہ کس ایریے میں ان کا فوکس رہا اس کانفرنس کے اندر. ڈاکٹر نور بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. سب سے پہلے ہمیں سسٹینیبل ڈیولپمنٹ گولز اور تعلیم, ان کا ہمیں بتائیں کہ یہ آپس میں ان کا کوئی تعلق ہے, تعلیم کیسے جو گولز سیٹ کی ہیں ورلڈ لیڈرشپ نے اس میں وہ معاون کردار ادا کر سکتی ہے.
دیکھیے تعلیم تو اگر ڈائریکٹلی آپ کو کسی گول میں نہیں بھی نظر آ رہی ہے تو بھی تعلیم سے اس کا تعلق بہت گہرا ہے. اور جس گول کے اوپر میں نے یہاں بات کی ہے اور اسپیسیفک ریسرچ پیپر میں نے پریزنٹ کیا ہے کیپنگ ان ویو کہ پاکستان میں نو ڈاؤٹ اب ایس ڈی جیز پہ کام ہو رہا ہے, اویئرنیس بھی ہو رہی ہے, لیکن ایک خاص پرٹیکولر گول کے اوپر اتنا زیادہ ریسرچ اور اس کے اوپر بہت فوکس اور اس کو اسٹریم لائن نہیں کیا گیا تھا. تو میں نے اس لیے اس گول کو کچھ ریسرچ کیا, اس کو سمجھا, اور اس کے بعد میں نے چاہا کہ انٹرنیشنل کمیونٹی جو کہ ایک پریسٹیجیس یونیورسٹی ہے کولمبیا کی, اس میں آ کے میں ان سے بات بھی کروں, سیکھوں, اور اپنا جو ہمارا روڈ میپ رہا ہے پاکستان کا ایس ڈی جی 12 وچ مینس کنزمپشن, ریسپانسبل کنزمپشن اینڈ پروڈکشن. اس کا سمپل آپ کے سامعین کے لیے سمپل میں اگر ورڈز میں بتاؤں تو یہ ہے کہ آپ اگر ایک ڈالر انٹرنیشنل, جیسے ہم ایک کرنسی کی بات کرتے ہیں, ایک ڈالر اگر پروڈیوس کرتے ہیں جی ڈی پی کے اندر, تو اس ڈالر کو پروڈیوس کرنے کے لیے آپ کتنا کنزیوم کرتے ہیں. وہ کنزمپشن پانی کی ریسورس ہے, انرجی ہے, اور مٹیریل ریسورس ہے. اس مٹیریل کتنا آپ پروڈیوس کرتے ہیں ایک ڈالر کو پیدا کرنے کے لیے. تو میری ریسرچ نے مجھے بتایا کہ ہم جو ہم ایشیا پیسیفک کنٹریز کو صرف اگر لے لیں تو اس سے ہم 2.5% زیادہ خرچ کرتے ہیں, کنزیوم کرتے ہیں ایک ڈالر کو پروڈیوس کرنے کے لیے. سو اٹ مینس کہ ہماری ایفیشینٹ پروڈکشن اور کنزمپشن نہیں ہے, اور جب ہم زیادہ کرتے ہیں تو اس کا مطلب یہ ہوتا ہے کہ ہم پولوشن میں, انوائرمنٹ کے ڈیگریڈیشن میں, اور جس طرح سے ہم ڈیفورسٹریشن میں, ان چیزوں میں ہم کنٹریبیوٹ کرتے ہیں. اور جب اس میں آپ کنٹریبیوٹ کرتے ہیں تو آپ بیسیکلی الٹیمیٹلی کلائمیٹ چینج میں کنٹریبیوٹ کرتے ہیں, اور کلائمیٹ چینج میں ہوتا ہے تو نیچرلی پاکستان از اسٹل ناٹ ریڈی کہ ہاؤ ٹو ڈیل ود دس کلائمیٹ چینج. سو اس طرح سے یہ چین ہے پوری جس کے اوپر میں نے ریسرچ کی ہے, اور اس کے اوپر انفارچونیٹلی پاکستان میں بہت زیادہ کام دو کہ اس کے اوپر کلائمیٹ چینج جو منسٹری ہے ہماری, جو کہ میں نے یہاں بھی ایکسپلین کیا, وہ ایک لیڈنگ منسٹری بنائی ہے گورنمنٹ نے. اور پوری پاکستان دنیا میں اس وقت واحد ملک ہے جس کو میں بڑی پرائڈ سے آ کے یہاں بتایا ہے کہ وہ واحد ملک ہے جس نے ایس ڈی جی 12 کے اوپر پورا نیشنل ایکشن پلان بنایا ہے.
اچھا,
اور اس پلان جی, اور یہ ہمیں بھی وہاں بیٹھ کے جب تک ہم ریسرچ نہیں کرتے تو ایز پاکستان ہی نہیں پتا ہوتا کہ ہم نے وی ہیو ڈن سم تھنگ ریئلی گڈ ان ایس ڈی جیز, لیکن ہم اس کو اتنا پروموٹ نہیں کر پائے یا بتا
کیوں نہیں ہو رہا. دیکھیں نا, یہ تو باتیں میڈیا کے اندر ہوتے ہوئے ہمیں بھی لگتا ہے کہ شاید ہم ایلین ہیں یا ہمارے لیے یہ کسی اور جہان کی گفتگو ہو رہی ہے. سو آپ کی نظر سے اگر یہ گزرے ہیں تو کس چیز کے اوپر ایمفسس ہے, اور اس کو پرموٹ کرنا یا لوگوں کو بتانا سیلف کے پر گورنمنٹ یہ پرفارم کر رہی ہے یا منسٹری یہ کچھ دیکھ رہی ہے, یہ کتنا ضروری ہے.
اس میں انسٹیٹیوشنل میکانزم موجود ہے فیڈرل لیول کے اوپر اور اسٹیٹ لیول, مطلب پروونس لیول کے اوپر. انسٹیٹیوشنل میکانزم میں آپ کا کوآرڈینیشن ہے, جس میں سب سے لیڈنگ, میں نے جیسے کہا کہ لیڈنگ جو پوزیشن دی گئی ہے وہ کلائمیٹ چینج منسٹری, جو اب آپ ہمارے پاس ایک بل نیولی جو ہے فارمڈ منسٹری ہے, اس کو دیا گیا ہے. اس میں اور نیشنل ایکشن پلان جو ہے وہ جو اپروو ہوا ہے وہ اسمبلی سے ہوا ہے, اور نیشنل اسمبلی نے اسے اپروو کیا ہے. نیشنل اسمبلی نے کہا ہے کہ آئندہ آنے والے جو 2025 تک جتنے بھی پاکستان کے ڈیولپمنٹل گول ہوں گے, نہ صرف ایس ٹی جی 12 بٹ سارے ڈیولپمنٹل گول جو پاکستان کے اپنے نیشنل انٹرسٹ کے ہیں, اس سب کے سب الائن ہوں گے ود ایس ڈی جیز.
صحیح.
سو یہ کسی گورنمنٹ نے اور نہیں کہا, لیکن ہم یہ کام کر تو رہے ہیں, لیکن الٹیمیٹلی ہمارے پاس انسٹیٹیوشن کی میں نے بات کی کہ انسٹیٹیوشن سیٹ اپ ہمارے پاس موجود ہے, لیکن اس سیٹ اپ کے اندر کیپیسٹی بہت بڑا ایشو ہے, فائننس بہت بڑا ایشو ہے, اور اس کے لیے ہمیں چاہیے جو اس طرح کے ہم کانفرنس اٹینڈ کرتے ہیں اور بات کرتے ہیں, बेसिकली तो ये गवर्नमेंट लेवल पे भी इन चीजों को प्रमोट किया जाना चाहिए. हम तो ये अपनी एफर्ट एज ए एकेडमिशियन कर रहे होते हैं, लेकिन उसमें भी हम ये बताते हैं जो इंटरनेशनल ऑर्गेनाइजेशंस हैं इस वक्त उनको आगे आना चाहिए पाकिस्तान के लिए, कि पाकिस्तान ने इतना बड़ा स्टेप लिया है और सारे स्टेक होल्डर्स को इकट्ठा किया है, स्टेक होल्डर्स मीटिंग की है, प्लानिंग मिनिस्ट्री ने की है, उसके बाद अब हम ये करें. लेकिन अनफॉर्चुनेटली जो चीज मैंने इस रिसर्च में देखी वो ये थी कि आपको हर गोल के अगेंस्ट कुछ ऑब्जेक्टिव और मेजरेबल जो इंडिकेटर्स हैं वो बिल्ड करने होते हैं.
सही.
कि आप उस गोल को मेजर कैसे करेंगे.
ठीक है.
इस गोल के अगेंस्ट कोई मेजर अभी तक डेवलप नहीं हो सका, क्योंकि उसके लिए क्या चाहिए, आपको डाटा चाहिए. डाटा इज मिसिंग. डाटा आपको प्रोविंसेस से चाहिए, लोकल लेवल पे चाहिए, एजुकेशन का चाहिए, आपको आपको जो है सैलरी ब्रैकेट्स का चाहिए, आपको एज सेक्स सब का आपको आपको डाटा चाहिए. डाटा कलेक्शन जो है इट्स अ ह्यूज जॉब, जिसके वजह से फिर अब इसके ऊपर कोई इंडिकेटर इसको रिपोर्ट करेंगे बैक टू यूएन, क्योंकि हर मुल्क ने इसको रिपोर्ट करना है ना ईयर बाय ईयर कि आपने क्या डेवलपमेंट की है. तो जब आप बाय 2030 इसको रिपोर्ट करेंगे तो आपने रिपोर्ट करना है कि ये इंडिकेटर्स थे इसके और हमने इतना अचीव कर लिया. फॉर इंस्टेंस इसमें यह है कि जी इंफ्रास्ट्रक्चर या बिल्डिंग्स जो हैं वो आप इन्वायरमेंटली उसको वो कंड्यूसिव कहें या उससे किस तरह से रिलेटेड होने चाहिए. तो बिल्डिंग्स के यहाँ कोड्स होने चाहिए. अभी नया शुरू हुआ है पाकिस्तान में जो आपके इंफ्रास्ट्रक्चर है वो किस तरीके से, रोड्स का किस तरीके से, पानी का इस्तेमाल. अब हमने पूरे 70 साल में जाके एक तो पॉलिसी दी है पानी की, दैट इज इन 2018. ठीक है ना. तो ये चीजें वो हैं सारी जिसको हमें बात करनी चाहिए थी, जिसमें हम अनफॉर्चुनेटली मैं समझती हूँ कि पाकिस्तान में जो रियल प्रोडक्टिव प्रोडक्टिविटी पे बात होनी चाहिए वो नहीं हो रही है. नॉन इश्यूज बहुत ज्यादा बात होती है. तो इसलिए फिर मेरा इंटरेस्ट जो है वो जो कि गवर्नेंस
आपसे जब भी हम बात करते हैं ना, हमें बहुत नई नई चीजें मालूम होती हैं और उसमें एक तासर ये होता है कि शायद बहुत कुछ हो रहा है पाकिस्तान के अंदर, लेकिन फिर आपने खुद कह दिया कि ये जो माहिरीन तालीम है उनकी सतह पर तो है, लेकिन कहीं ना कहीं ये चीज़ें फुकदान है कि इसके ऊपर इम्प्लीमेंट हो और पॉलिसी का वो हिस्सा बने. मुझे ये बताएं कि इन चीज़ों को एनग्रेव करने के लिए ना सिर्फ हुकूमतों के अंदर और पॉलिसी मेकर्स के अंदर बल्कि आम आदमी के लिए भी कैसे एडवांस इनको किया जाए, कैसे आगे बढ़ाया जाए, फॉर्मली इनफॉर्मली इनको तालीम का कैसे हिस्सा बनाया जा सकता है.
देखिए अभी तक जो पाकिस्तान में एक रवैये का इशू है ना वो ये है कि पानी हो, बिजली हो, गैस का इस्तेमाल है, पेपर का इस्तेमाल है, इवन जो हमारा पेट्रोल का इस्तेमाल है, हमारी जो ट्रैवलिंग है. अब देखिए ना दुनिया में तो आपकी पर कैपिटा जीडीपी जो है वो भी काउंट होती है कि आपने कितनी ट्रैवलिंग की और कितना आपने माहौलियात के अंदर बेसिकली कंट्रीब्यूट किया, माहौल को पोल्यूशन के अंदर कंट्रीब्यूट किया बेसिकली. कि जितना आप ट्रैवल करते हैं, जितना आप उसको कंज्यूम करते हैं, क्लीन एनवायरनमेंट को आप कंज्यूम करते हैं, तो ये एक बहुत बड़ा कॉन्सेप्ट है सस्टेनेबिलिटी का. तो हमने हमारे यहाँ एक्चुअली हमने चीज़ों को इतना फॉर ग्रांट, मैं ये सब चीज़ें देखती हूँ और अभी जिस सोसाइटी में इस वक्त हूँ और ये सब मैं देखती हूँ या बात करते हुए, तो आप देखते हैं कि पेपरलेस सोसाइटी की बात हो रही है. जो आपके प्लास्टिक बैग्स हैं उसको अब तो इनिशिएटिव शुरू किया है गवर्नमेंट ने, लेकिन उसको भी एब्जॉर्ब करते हुए समझते हुए दुनिया लोगों को हमारे पास टाइम लगेगा. इसके अलावा जो बच्चे हैं, यूथ है, मैं हमेशा से कहती हूँ कि वो बहुत बड़ा हमारे पास एक रिसोर्स है जो चीज़ों को इम्प्लीमेंट करता है एज इट इज़, और वो उस उनमें वो एनर्जी होती है. उनको ये पता ही नहीं है कि रिस्पॉन्सिबल कंजम्पशन भी कोई चीज़ है या फुटप्रिंट्स भी कोई चीज़ है.
सही सही.
मटेरियल फुटप्रिंट्स इसको कहते हैं. इस्लामाबाद के अंदर बहुत ही, पाकिस्तान के अंदर सिर्फ जो जितना मेरी ऑब्जर्वेशन रही है, पाकिस्तान के अंदर इस्लामाबाद में बड़ी ही एक ऑर्गेनाइजेशन है, थिंक टैंक है, उसने काम किया है, और वो बहुत थोड़े लेवल के ऊपर, क्योंकि जाहिर है कि उनका अपना लिमिटेड स्कोप होता है ना. एक नेशनल लेवल के ऊपर स्टेट का तो बड़ा स्कोप होता है, जाहिर है वो तो एक पब्लिक लेवल का होता है. उन्होंने किया और उन्होंने इस चीज़ को देखा है कि इस्लामाबाद के अंदर जो रूरल साइड है और जो अर्बन साइड है, उन दोनों को उनकी कंजम्पशन करके देखी है मटेरियल की, तो उन्होंने ये रिजल्ट निकाला कि जो अर्बन साइड है उनका बहुत ही इररिस्पॉन्सिबल बिहेवियर टूवर्ड्स द कंजम्पशन ऑफ द थिंग्स है, क्योंकि वो ज्यादा कंज्यूम करते हैं. जब हम ये समझते हैं कि हमारे लिए अफ्लुएंस होना, या अफ्लुएंस को आप जैसे कर सकते हैं कि بہت پیسہ ہونا یا استعمال کرنا, ہم اس کو یہ سمجھتے ہیں کہ یہ ہماری بلیسنگ ہے بیسیکلی, کہ وی کین بائی مینی تھنگز اینڈ وی کین ڈمپ مینی تھنگز, اور گھر بھر سکتے ہیں ہم چیزوں سے, اور ہر وقت جو ہے وہ بہت ساری پارٹیز ہوتی ہیں, فنکشن, ہوٹل جو ہم کھانا کھاتے ہیں ان کو ویسٹ کر دیتے ہیں. بیسیکلی یہ جو فیلنگس ہے یہ رسپانسبلٹی کے ساتھ آپ کے پاس آتی ہے, اینڈ وی آر ناٹ رسپانسبل. یہ بہت بڑا ایک کانسیپٹ ہے جو ہماری جنریشن کو, ہماری اکیڈیمیا میں ہمارے بچوں کو جو ان کا روڈ میپ ہے اسکیم آف اسٹڈیز کے اندر یہ ہونا چاہیے.
جی بہت شکریہ ڈاکٹر نور فاطمہ, آپ ہمارے ساتھ تھیں اور آپ نے اپنے مقالے سے متعلق بھی اور اوور آل بھی جو پاکستان کے اندر ہم اس سے پہلے بھی سیوک ایجوکیشن کے اوپر فوکس کرتے رہے ہیں, اور اب دنیا خاص طور پہ جب کلائمیٹ چینج کے اثرات سے گزر رہی ہے اور یہاں پہ کلائمیٹ سمٹس ہو رہے ہیں یو این کے فورم کے اوپر بھی, سو یہ چیزیں سامنے آ رہی ہیں کہ کن چیزوں سے اوائڈ کیا جا سکتا ہے جو اسکورائرز کے لیے خطرہ بن رہی ہیں یا جن کو سمیٹنا جو ہے وہ بہت مشکل ہو رہا ہے. سو اگین یہ رسپانسبل کنزمپشن اینڈ رسپانسبل پروڈکشن بہت آئیڈیل اور بڑا ٹائملی آپ کا سبجیکٹ ہے. تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا. جی سامعین, آپ نے ڈاکٹر نور فاطمہ سے بات سنی, چونکہ بات اگین تھوڑا سا سیوک ایجوکیشن سے متعلق بھی ہے لیکن ساتھ ساتھ ماحول کا تبصرہ اور تذکرہ ہو گیا ہے. سو ماحولیات سے متعلق بھی جب اقوام متحدہ کی جنرل اسمبلی کا اجلاس یہاں پہ رہا تو کلائمیٹ سمٹ بھی ہوا, پاکستان کے وزیر اعظم سمیت دنیا کے مختلف لیڈرز نے اس کے اوپر بات کی. سو ہم نے سوچا کہ اس میں آپ کو ایک اور بھی ہم کچھ گفتگو سنوا دیں پاکستان کے اندر ماحولیات سے متعلق یا انوائرمنٹ کے اوپر. وزیر اعظم کے خصوصی مشیر ملک امین اسلم, ان کے ساتھ ہماری بات ہوئی تھی اپنے ایک پروگرام میں, اور ہم نے ان سے یہ پوچھا تھا کہ ان کے خیال میں پاکستان کے اندر سب سے بڑے ماحولیاتی چیلنجز کیا ہیں اور اس کے لیے ان کی وزارت کیا کر رہی ہے. آئیے ان کا بھی جواب لے لیتے ہیں, پھر اس کے بعد ہم اگلے سیگمنٹ کی طرف جائیں گے.
جی بڑا شکریہ آپ نے جی آج ٹائم دیا یہاں پر اپنا. دیکھیں کلائمیٹ چینج پہ ایشو اس وقت یہ ہے کہ سائنس جو کلائمیٹ چینج کی ہے وہ بالکل کلیئر ہو چکی ہے, اور دنیا کے جو 1200 سائنٹسٹ ہیں آئی پی سی سی کے, انہوں نے دنیا کو اس وقت 12 سال کا وقفہ دیا جس میں آپ ریورسیبل پروسیس کو روک سکتے ہیں, اور 12 سال کے اندر آپ ایک ایسی پوزیشن پہ جا رہے ہیں جہاں پر آپ کیٹاسٹروفک کلائمیٹ چینج کی زد میں آ جائیں گے. یہ 12 سال کا ٹائم ہے جس میں وہ کہہ رہے ہیں کہ آپ نے جو بھی کرنا ہے, پالیسی کرنی ہے, کو گراؤنڈ پہ جو چیزیں کرنی ہے وہ آپ کریں. دوسری طرف اس کی اکنامک ریئلٹی ہے وہ بھی دنیا کے سامنے آ چکی ہے کہ یہ کلائمیٹ چینج صرف ایک ماحولیاتی ایشو نہیں ہے بلکہ اکنامک ایشو ہے, اور اس کے ایکشن نہ لینے کے اکنامک کانسیکوینسز ہیں جو کہ بلینز آف ڈالرز کے اندر جاتے ہیں. تیسری بات یہ ہے کہ اس کی جو فزیکل ریالٹی ہے کہ یہ ہو رہا ہے یا نہیں ہو رہا, وہ بھی اب دنیا کے سامنے آ چکا ہے, اور مختلف ممالک میں آپ نے دیکھا بھی, ہریکین ڈیلین امریکہ میں آیا, اسی طرح پاکستان ان ممالک میں شامل ہے جو کہ اس سے بہت زیادہ متاثر ہیں, اور یہاں پر پچھلے سال جو دنیا کی سب سے گرم ترین جگہ تھی وہ پاکستان میں تھی, تو یہاں پر کراچی میں ہیٹ ویو آئی 1200 اس میں مر گئے, پھر 2010 کے اندر یہاں پر جو سپر فلڈ آئے تھے اس میں اربوں ڈالر کا نقصان ہوا تھا. یہ فزیکل ریئلٹی بھی ہے, تمام دنیا کے اب سامنے آ چکی ہے, سائنس بھی بڑی کلیئر ہو چکی ہے, اور اس کے ساتھ ساتھ اکنامک کانسیکوینسز بھی کلیئر ہیں. ایک چیز جو کلیئر نہیں ہو رہی وہ یہ ہے کہ جو سیاسی اس کا جو عمل ہے وہ بالکل ایک تعطل کا شکار ہے, وہ اسٹال ہوا ہے, اور وہ اس کے ساتھ انسنک نہیں رہا. یہ اگر جب ایک چیز سائنس نے بتا دی اور اکنامکس نے بتا دی اور وہ سامنے بھی آ رہی ہے فزیکلی, سائنٹسٹ کو ہمارے پولیٹیشن کو چاہیے ساتھ کہ وہ ایسی پالیسی بناتے دیتے اس کے ساتھ انسنک رہ کے آگے چل سکتی. لوگ کھڑے ہو گئے ہیں ساری دنیا کے اندر, وہ اسی لیے کہ ان کو نظر آ رہا ہے کہ ہمارے دنیا کے جو پالیٹیشن ہیں وہ ٹوٹلی لوز کر چکے ہیں ریالٹی کو, کہ کلائمیٹ چینج کی ریالٹی کیا ہے, اور وہ پیچھے رہ گئے ہیں اور بالکل ان سنک نہیں ہے.
ملک صاحب, اس میں ایک چیز میں آپ سے کہ اس سلسلے میں آپ جو کچھ کہہ رہے ہیں میں آپ سے ایگری کرتا ہوں. ایک چیز جو میں اس میں ایڈ کرنا چاہوں گا وہ یہ کہ ہمارے بہت سارے سائنٹسٹ ہیں, جیسے میں انوائرمنٹ کا ایکسپرٹ ہوں, انوائرمنٹل پالیسی کا ایکسپرٹ ہوں, اور جو ہے نا ان کو ان کو آپ کس طریقے سے انگیج کر رہے ہیں پالیسی بنانے میں یا جو ہے وہ ایجوکیشن آف دا ریسٹ آف دا پاپولیشن ان پاکستان, کس طریقے سے آپ اس کو ان کو جو ہے نا ٹیپ کریں گے اور لوگ یہاں والنٹیئر کرنے کے لیے تیار ہیں, کیونکہ ظاہر ہے کہ وی کیم فرام پاکستان وی وانٹ ٹو گیو بیک ٹو دا کنٹری اینڈ دیٹ از سم تھنگ وچ دا کرنٹ گورنمنٹ شوڈ ٹیک یو نو لیپ ان اینڈ برنگنگ سم آف دا ایکسپرٹیز, اور اس سے یہ ہوگا کہ جو پالیسی بنیں گی وہ زیادہ روبسٹ ہوں گی, اور اس نہ صرف یہ کہ پالیسی بٹ کس طریقے سے ہم جنرل پبلک کو ایجوکیٹ کریں گے.
ڈاکٹر صاحب میں آپ کو یہ بتا دوں, ملک صاحب یہ ڈاکٹر شکیل صغیر صاحب ہمارے ساتھ اسٹوڈیو میں ہیں ایز این ایکسپرٹ, سو یہ سوال آپ سے وہ براہ راست کر رہے تھے. جی
جی جی بالکل, میں اس میں اگری کرتا ہوں کہ ایسے ہمارے جو ایکسپرٹ ملک کے باہر ہیں ان کی انپوٹ از ویری ویلیبل فار اس, لیکن اس وقت جو دنیا میں بھی اور پاکستان میں بھی ایشو از ناٹ دا پالیسی, پالیسیاں یہاں پر بہت بنی ہوئی ہیں, اسٹریٹجیز بھی بنی ہوئی ہیں, پلانس بھی بنے ہیں, دنیا میں بھی ہر جگہ پہ بنے ہیں, لیکن ایشو از آف انفورسمنٹ کہ ان لوگوں ان پلانس کو امپلیمنٹ کیا جائے اور وہ پولیٹیکل ول کے ساتھ ہوتا ہے, اینڈ دیٹ پولیٹیکل ول از مسنگ ایٹ دی موومنٹ. یہ دنیا میں بھی جو یہ مسنگ انگریڈینٹ ہے اس وقت وہ پولیٹیکل ول کا ہے, اور ہم نے تو پاکستان میں بہت کوشش کی ہے اور ان شاء اللہ یہ کمٹمنٹ بھی اس گورنمنٹ نے دکھائی ہے, اس سے پہلے کبھی کسی گورنمنٹ نے نہیں دکھائی, اور اس کی بیسک وجہ یہ ہے کہ جو پرائم منسٹر ہیں عمران خان صاحب وہ سینسٹائز ہیں ان تمام ایشوز کے ساتھ, اور وہ پوری طرح بیٹھ کر رہے ہیں اس وقت کلائمیٹ پالیسی انیشیٹوس کو پاکستان میں, اور اس کے ساتھ ساتھ یہ ہم نے ایک ایکسپیریمنٹ کیا ہے پاکستان میں کہ یہ کلائمیٹ چینج اور جو انوائرمنٹ کا ایجنڈا ہے اس کو انٹیگریٹ کیا ہے انٹو مین اسٹریم پولیٹیکل پارٹی ایجنڈا, اور وہ بڑا کامیاب رہا ہے, ایک پروونس میں ہم نے پہلے کیا اور اس نے ریسورسز بھی دیے اس پارٹی نے, اور اس کے ساتھ امپلیمنٹ.
یہ وائس آف امریکہ واشنگٹن ہے.
جی سامعین, پروگرام آپ کی دنیا میں ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں, اور اس وقت ہمارا سیگمنٹ ہے صحت زندگی ہے, اور آج اس سیگمنٹ کے اندر ہم ایک بڑے اہم مسئلے پہ بات کریں گے. آج کل بالخصوص پاکستان کے اندر ریبیز یعنی بولے کتے کے کاٹے سے جو مسائل پیدا ہوتے ہیں وہ بہت خبروں میں نظر آتے ہیں, خاص طور پہ پچھلے دنوں سندھ کے اندر ایک بچے کی اپنی ماں کی گود میں ہلاکت کے بعد یہ معاملہ کافی ہائپ اختیار کر گیا سوشل میڈیا کے اوپر, اور پھر لیڈرشپ نے بھی اس کا نوٹس لیا. گزشتہ روز چیف منسٹر سندھ انہوں نے اپنی کابینہ کا اجلاس طلب کیا اور پورے صوبے میں بالخصوص ہدایت کی کہ ہر ہسپتال میں یقینی بنایا جائے کہ وہاں پہ کتے سے کاٹے کے علاج کے لیے جو ویکسین ہے وہ دستیاب ہو. اس ایشو پہ ہم بات کریں گے, ہمارے ساتھ موجود ہیں آفتاب گوہر صاحب, مینیجر ریبیز کنٹرول پروگرام انڈس ہیلتھ نیٹورک کے ساتھ ان کی وابستگی ہے. بہت شکریہ آفتاب صاحب, آپ نے وائس آف امریکہ کے لیے وقت نکالا.
جی بہت بہت شکریہ, آپ کا بھی میں شکریہ ادا کرنا چاہوں گا اس لیے کیونکہ یہ انتہائی نگلیکٹڈ نظر انداز کیا ہوا مسئلہ ہے جس پر بہت زیادہ ضروری ہے کہ لوگوں کو یہ اس مسئلے کی شدت کا اندازہ ہو.
اب اس میں دو باتیں ہیں, ایک تو ظاہر آف کورس ایک ٹیکنیکل انفارمیشن ہو سکتی ہیں, وہ تو میڈیکل کے ماہرین جو ہیں وہ بتا سکتے ہیں کہ کس طرح سے وہ امپیکٹ ہوتا ہے, کتے باولے کیوں ہو جاتے ہیں اور کس طرح کا زہر انسانی زندگی کو متاثر کرتا ہے, اور ایک دوسرا یہ ہے کہ جب ایسا کوئی واقعہ پیش آ جائے تو اس کے بچاؤ کے لیے کیا تدابیر ہیں ویکسینیشن کے لیے یا اوور آل اس کے لیے, پھر ایون عوام کے اندر شعور کی بیداری کے لیے بھی باقاعدہ مہم ہوتی ہے, تو غالباً یہ سارے وہ ایشوز ہیں جو آپ سے متعلق ہیں. ہمیں یہ بتائیے گا کہ یہ ریبیز کیا کسی خاص موسم میں اس کے زیادہ امکانات ہوتے ہیں اس کے پھیلاؤ کے یا کتوں کو کاٹنے کے؟
سب سے پہلے یہ سمجھنا بہت ضروری ہے کہ ریبیز بنیادی طور پر جانوروں کی بیماری ہے جو زیادہ تر جنگلی جانوروں میں شروع میں پائی جاتی تھی, جیسے کہ بھیڑیا, چمگادڑ, فاکس وغیرہ, اور پھر یہ جنگلی جانور سے ڈومیسٹیکیٹڈ اینیمل جیسے کہ کتا, بلی, ان میں منتقل ہو گئی, اور کسی بھی بیمار جانور کے کاٹنے سے جس میں ریبیز کا وائرس موجود ہو جو انفیکٹڈ ہو اس کے کاٹنے سے انسانوں میں یہ بیماری منتقل ہو سکتی ہے, اور ایک دفعہ یہ بیماری انسانوں میں ہو جائے تو پھر یہ 100% لا علاج ہو جاتی ہے, یعنی اس بیماری کی علامات آنے کے بعد اس کا کوئی علاج ممکن نہیں رہتا.
صحیح.
اور پھر انسان بغیر کسی علاج کے دنیا سے چل بستا ہے, اور یہ سمجھنا بھی ضروری ہے کہ دنیا کے اعداد و شمار میں تقریباً 60,000 سالانہ اموات ریبیز سے ہوتی ہیں پوری دنیا میں, جس میں 98% تک ریبیز پاگل کتوں کے کاٹنے سے انسانوں میں پھیل سکتا ہے. اس کے ساتھ ساتھ یہ سمجھنا بھی ضروری ہے کہ ہر گلی میں پھرتا ہوا کتا پاگل نہیں ہے, لیکن یہ عام انسان کو نہیں پتا کہ کون سا کتا پاگل ہو سکتا ہے, کون سا کتا بالکل پاگل نہیں ہے. لیکن اگر کسی کو انسان کو ہاتھ پہ کتے نے کاٹا, ایسے بیمار کتے نے یا ایسے بیمار جانور میں جس میں ریبیز کا وائرس موجود ہے, تو وہ جراثیم زخم کی جگہ پر کچھ دنوں ہفتوں تک بیٹھا رہتا ہے اور آہستہ آہستہ پھر اس کی نشو نما ملٹیپلیکیشن جس کو ہم کہتے ہیں, اور پھر وہ ٹریول کرتا ہوا انسانی دماغ تک پہنچتا ہے جس کو کچھ 6 ہفتوں سے 6 مہینوں کا دورانیہ لگ جاتا ہے. جیسے یہ وائرس دماغ کے اندر داخل ہوتا ہے تو اس کی علامات سامنے آنے لگتی ہیں بیماری کی, جس کو ہم ریبیز انسیفلائٹس کہتے ہیں. اور پھر اس علامات میں ہلکے سر درد سے بخار, اور مریض کبھی بیکی بیکی باتیں کرنے لگتا ہے, کبھی ٹھیک بھی بات کرتا ہے, اور پھر اس کے بعد ڈیٹیریوریٹ ہو کر ہائیڈروفوبیا, یعنی مریض کو پانی سے گھبراہٹ شروع ہو جاتی ہے, پانی سے شدید ڈر لگتا ہے, یہاں تک کہ وہ نکل نہیں پاتا, اور اسی طرح ہوا سے بھی خوف آتا ہے اس کو, جس کو ہم ایروفوبیا کہتے ہیں. اس حد تک جب یہ بیماری پہنچی تو پھر یہ 100% لا علاج ہو جاتی ہے, پھر کہیں کوئی علاج ممکن نہیں رہتا. لیکن اس سے پہلے جب کہ کتے نے کاٹا یا جانور نے کاٹا, جب بیماری کا خطرہ ہوتا ہے, جب جس دن اس نے کاٹا اس دن عالمی ادارہ صحت کی بتائی ہوئی ہدایات پر اگر فوری عمل کر لیا جائے تو اس بیماری کو ہونے سے 100% روکا بھی جا سکتا ہے. اس کے لیے اگر عام لوگوں کی جانکاری کے لیے اگر آپ پوچھیں کہ عام لوگ کیا کریں, تو میرا پیغام سب کے لیے یہ ہوگا کہ جب بھی کتا کاٹے, چاہے وہ گلی کا آوارہ کتا ہے یا کوئی ایسا کتا جو کہ کسی کے گھر کا بھی پلا ہوا ہو, تو زخم کو اچھی طرح صابن پانی سے 10 سے 15 منٹ تک دھو لیں. کوئی بھی عام صابن جو گھروں میں استعمال ہوتا ہے, اگر اس سے زخم کو دھو لیا جائے تو پھر اس بیماری کے ہونے کا خطرہ 40% تک کم کیا جا سکتا ہے.
ٹھیک ہے,
اس کے بعد کسی بھی قریبی ہسپتال میں جا کر ریبیز سے بچاؤ کے حفاظتی علاج کو شروع کرنا چاہیے. اور میں یہ بھی بتاتا چلوں کہ عرصہ دراز پہلے جو پیٹ میں 14 ٹیکے کھائے اتنا طریقہ تھا, اب وہ ختم کر دیا گیا ہے. اب لوگ آج تک یہی تصور کرتے تھے کہ ریلیز سے بچاؤ کے حفاظتی ٹیکے سے مراد کے پیٹ میں 14 ٹیکے لگیں گے.
تو آفتاب صاحب یہ بتائیے گا کہ اب ذرا آ جاتے ہیں کہ اس کے کنٹرول کی جانب, کہ یہ واقعہ ہو گیا. دو طرح کے کنٹرول ہیں نا, اگر اب مغربی ملکوں کی امریکہ کی مثال دیں, یہاں تو ہمیں آوارہ کتے یا بلیاں یا اس طرح کے جانور نظر نہیں آتے ہیں, حتیٰ کہ جو فرینڈلی انوائرمنٹ ہیں, انوائرمنٹ کے اندر رہنے والے اینیملز ہیں جنگلات میں اور وہ جنگلات گھروں میں, تو ان کے لیے تو الگ سے ٹریٹمنٹ بھی ہو جاتی ہے. اب پاکستان کے اپنے وسائل ہیں یا باقی دنیا جو ترقی پذیر دنیا ہے, سو کیا اوور آل ایسا میکینزم ہو سکتا ہے کہ واقعتاً وہاں پہ بھی آوارہ کتے نہ ہوں, ان کے لیے الگ سینٹرز بنے ہوں, یا پھر وہ پالتو ہوں؟ ایک بات, اگر پالتو ہوں تو ان کی اپنی ویکسینیشن کا باقاعدہ خیال رکھا جائے, دوسری بات. اور پھر تیسرا یہ کہ اگر ایسا ہو بھی جائے کہ کسی کتے نے کاٹ لیا ہے یا اینیمل نے کاٹ لیا ہے, تو ریبیز کے علاج کے لیے جب وہ ہاسپٹل پہنچے تو یقین ہو کہ وہاں پہ ویکسین یا باقی ادویات وہ موجود ہیں.
دیکھیں, سب سے پہلے میں آپ کی ویکسین, جو سب سے آخری سوال تھا, اس کو میں پہلے جواب دینا چاہوں گا کہ یہ ویکسین انتہائی ضروری جان بچانے والی ویکسین, اور جب ہم پینشن کی بات ریبیز کے بچاؤ کی بات کرتے ہیں تو میں یہ بھی ایڈ کرتا جاؤں کہ ریبیز ویکسین شامل نہیں ہے, بلکہ اگر کسی مریض کو گہرا زخم آیا جس کو ہم کیٹیگری 3 وونڈ کہتے ہیں, تو اس کے اندر ویکسین کے ساتھ ساتھ زخم کے اندر ریبیز امیون گلوبلن بھی لگانا ہوتا ہے جو کہ فوری مدافعت کے لیے ضروری ہوتا ہے. سو ویکسین ریبیز امیون گلوبلن کو کسی بھی ہسپتال میں میسر کرنا یہ بہت ضروری ہے. بدقسمتی سے پاکستان کے اندر ان دنوں ویکسین کی شدید قلت سامنے آئی ہے, جو پچھلے کچھ مہینوں میں صورتحال کافی بگڑ کر سامنے آئی ہے, اور پھر ہمیں یہ ریبیز کے واقعات نظر آتے ہیں, کیونکہ دور دراز سلمز کے اندر تو بالکل ہی ویکسین کا فقدان ہو گیا ہے, اور اب تو شہری علاقوں کے اندر بھی ہم دیکھتے ہیں کہ دوسرے ہسپتالوں سے مریض ہمارے پاس ریفر کیے جا رہے ہیں, انڈس ہسپتال میں یا جے پی ایم سی کے اندر. تو یہاں پر ہمارے پاس انڈس کی اگر میں بات کروں تو روزانہ 30-40-50 نئے مریض ہم دیکھتے ہیں جن کو کتا کاٹتا ہے, اور پھر یہ تعداد ہر دن بڑھتی جا رہی ہے. کیونکہ دوسرے شہروں سے, جگہوں سے ہمارے پاس مریض آ رہے ہیں, تو اس لیے بہت زیادہ ضروری ہے کہ ریبیز ویکسین کو میسر کیا جائے تمام ہاسپٹل میں, ڈسٹرکٹ لیول ہاسپٹلس کے اندر. और ये वैक्सीन हमारे पास क्योंकि पाकिस्तान में इतनी बनती नहीं है और पाकिस्तान में तो ये बनाई जाती ही नहीं थी। अभी कुछ सुनने में आया है कि NIH ने इसकी प्रोडक्शन शुरू की है, लेकिन जाहिर है कि उसकी इतनी उसके तो हमें नहीं इतना ज्यादा अंदाजा है, ना ही उसकी मिकदार कितनी है, कहाँ कहाँ वो पहुंच रही है उसका इतना नहीं पता। लेकिन यूरोपियन कंट्रीज जो आने वाली वैक्सीन जो सबसे ज्यादा मयारी समझी जाती है, वो हमारे लिए उसकी उसको अफोर्ड करना बहुत एक नामुमकिन की हद तक हो जाता है। क्योंकि आप सोचें कि कुत्ता काटे के वाकयात ज्यादातर लो सोशियो इकोनॉमिक एरियाज में होते हैं, जो वैक्सीन के लिए अस्पताल आना भी उनके लिए अफोर्ड करना मुश्किल हो जाता है। तो इसके साथ साथ कि हम वैक्सीन को मयारी वैक्सीन को लें तो वो हमारे पास नेबरिंग कंट्रीज से आता है, जैसे कि चाइना और दूसरे दूसरे मुल्कों से आ रहा है, इंडिया से आ रहा होता था। और क्योंकि इंडिया के साथ हमारे जो बॉर्डर टेंशन होते हैं या उनकी अपनी भी ज़रूरत है, तो उसकी वजह से कहीं वैक्सीन की किल्लत भी आ जाती है। तो इसलिए ये बहुत ज़्यादा ज़रूरी है कि वैक्सीन को मयसर किया जाए इस जानलेवा मर्ज से बचाव के लिए। अब मैं आपके दूसरे सवाल को एड्रेस करूंगा जो कि बहुत ही ज्यादा अहम है, बहुत ज्यादा अहम, कि इस मसले से कैसे छुटकारा कैसे पाया जा सकता है। क्योंकि हम अस्पतालों के अंदर तो सिर्फ रेबीज से बचाव का इलाज करते हैं, जबकि रेबीज तो बाहर गली में आवारा अगर गली में कुत्तों के अंदर है तो वो कभी खत्म नहीं होगा जब तक वहां बुनियाद से जड़ से उस मसले को ना हल किया जाए। लेकिन उसके लिए जो हमारे यहाँ तरीकाकार इस्तेमाल किया जाता है बहुत ही बदकिस्मती के साथ, कि कुत्तों को जो मारने की मुहिम चलती है, ना सिर्फ कि वो एक गैर इंसानी फेल है, एक बर्बरियत है अपनी जगह, लेकिन वो उसका कोई असर भी नहीं होता। आप सोचें कि ना तो कुत्ते को मारने से रेबीज खत्म होता है, ना ही उनकी आबादी को कंट्रोल किया जाता है, क्योंकि ये हर छह महीने साल के बाद उनकी प्रोडक्शन इतनी तेजी से आती है कि वो फिर वही बहतात आपको नजर आती है। तो मैं इसको एड्रेस करूंगा इस तरीके से कि ना सिर्फ कि डेवलप्ड कंट्रीज के अंदर, बल्कि पिछली कुछ डेढ़ से दो दहाइयों के अंदर अंडर डेवलपिंग कंट्रीज के अंदर भी वन हेल्थ अप्रोच के कॉन्सेप्ट को फॉलो किया गया है, जिसके तहत अगर जो कि WHO, OIE और FAO का कोलैबोरेटिव कॉन्सेप्ट है, जिसके अंदर अगर किसी भी एरिया रीजन के 70% कुत्तों की आबादी को अगर वैक्सीनेट किया जाए तो फिर वहाँ रेबीज कुत्तों में नहीं फैलता, क्योंकि हर्ड इम्यूनिटी डेवलप हो जाती है।
बहुत शुक्रिया आफताब गौहर साहब, आपने हमारे लिए वक्त निकाला, मैनेजर रेबीज कंट्रोल प्रोग्राम, आप हमारे साथ थे, आपका बेहद शुक्रिया। हमारा अगला सेगमेंट है स्पोर्ट्स का, जिसमें हम बात करेंगे पाकिस्तान की पहली खातून एम्पायर हुमा फरा से।
जब से PCB ने आपका कहना चाहिए इंटरव्यू नशर किया है, सो लगता है कि पूरा पाकिस्तान आपके बारे में बहुत कुछ जानना चाहता है, और ये बड़ी जबरदस्त स्टोरी थी कि पहली खातून अंपायर, कैसा ये कहना चाहिए कि कितने बड़े एजाज की बात है, कितना प्राउड फील करती हैं इस अचीवमेंट पे?
जब से ये PCB ने प्रोजेक्शन दी है तब से तो ज्यादा प्राउड फील कर रही हूँ। हालांकि मैंने काफी देर से पाकिस्तान क्रिकेट बोर्ड के पैनल पे थी, और थैंकफुल हूँ मैं पाकिस्तान क्रिकेट बोर्ड की और मीडिया की भी थैंकफुल हूँ जिन्होंने मुझे इतनी प्रोजेक्शन दी और मुझे हाईलाइट किया। और जब से मुझे ये प्रोजेक्शन मिली है, पहले भी ऑनर फील करती थी, लेकिन उसके बाद से मैं ज़्यादा ऑनर फील करने लगी हूँ कि मैं पाकिस्तान की वाहिद फर्स्ट वुमेन अंपायर हूँ कि जिसके हिस्से में ये एजाज आया। और मैंने कभी सोचा नहीं था कि मैं इतना बड़ा रिकॉर्ड बनाने जा रही हूँ।
और मतलब ये तो मैंने कि आपकी फैमिली कितनी इंस्पिरेशन ले रही है और बाकी पाकिस्तान के अंदर खवातीन, लेकिन पहले जरा इस पे पर आए, हमने ये पढ़ा कि आप 150 बॉल बने 170 मैचेस ऑफिशिएट कर चुकी हैं, इससे मुराद अंपायरिंग या मुख्तलिफ जैसे ऑफिशियल्स होते हैं, मैच ऑफिशियल्स होते हैं, सारे रोल इकट्ठे हैं, या अंपायरिंग आप कर चुकी हैं 150 से ज्यादा मैचेस में?
नहीं, इसका मतलब है सिर्फ मैच ऑफिशिएट जो की
जा,
वो जो बाकी जो आप एज अ मैनेजमेंट और ऑफिशियल वो तो आप सारी जिंदगी मेरी ग्राउंड में गुजरी है, पहले खेलते हुए कॉलेज स्कूल लाइफ टाइम में, और देन फिर जब प्रोफेशन मैंने अडॉप्ट किया, क्योंकि मैं एज अ डायरेक्टर स्पोर्ट्स लाहौर गैरीगंज यूनिवर्सिटी में जॉब भी कर रही हूँ, तो मेरी जॉब भी इसी मेरे पैशन और मेरे प्रोफेशन और मेरे हॉबी के साथ इंटरलिंक करती है, कि मैं खेलती थी और इसी फील्ड में ही मैंने स्पोर्ट्स साइंसेज में मास्टर्स किया। और उस जिस वक्त मैं यंग थी उस वक्त मास्टर्स तक की ही एजुकेशन जहाँ पे थी पाकिस्तान में, और एम फिल और पी एच डी की फैसिलिटी नहीं थी, तो वो अभी चार साल पाँच साल पहले यहाँ पे पाकिस्तान में लाहौर में ये फैसिलिटी ऑफर की यूनिवर्सिटी ऑफ लाहौर ने, तो लिहाजा मैंने शुरू से मेरा ड्रीम था कि एक तो मेरा नाम हो, मेरी फैमिली का नाम हो, और पी एच डी करना मेरा ड्रीम था।
मुझे ये बताएं कि जनरली गैर मेल एम्पायर हो या फीमेल एम्पायर हो, इंडिविजुअल किसी प्लेयर के साथ या किसी टीम के साथ कोई हेट लव रिलेशन होता है, कोई पसंद नापसंद होती है, और वो कभी कभी किसी तौर फैसलों में असरअंदाज हो सकती है।
देखिए ये तो हमारी सोसाइटी में आप देखें मैन डोमिनेटेड सोसाइटी है, तो हर जगह पे मुखालफत का और बैड कमेंट्स या क्रिटिसिज्म ये तो लेडीज को हर जगह पे, एक बच्ची स्कूल भी जाती है, कॉलेज यूनिवर्सिटी जाती है, कहीं पे भी जाती है, तो थोड़ा सा तो प्रॉब्लम उसको फेस करना पड़ता है, ऐसी डिफिकल्टीज और हर लड़की की जिंदगी में ही आती है जो भी प्रोफेशनली आगे जाती है या जो भी किसी फील्ड में, चाहे वो डॉक्टर हो, चाहे इंजीनियर हो, चाहे वो प्लेयर हो, चाहे मैं एक अंपायर हूँ, बाकी लड़कियों की तरह मुझे भी बहुत सारी
अगर सवाल डिफरेंट था, लेकिन अब इसी पे ही बात कर लेते हैं, तो क्या मुश्किल स्पेशली आपको क्या मुश्किल थी जिस एरा में आप स्पोर्ट्स के मैदानों में अपने लिए जगह बना रही थी या अपना करियर देख रही थी?
वैसे अगर ओवरऑल असर देखा जाए तो लाइफ में बहुत सारी प्रॉब्लम्स आई, हर्डल्स आई, अप एंड डाउन आए, लेकिन जिंदगी इसी का नाम है तमाम हर्डल्स को फेस करना। आप अंपायरिंग के हवाले से पूछे तो अंपायरिंग के हवाले से ऐसा कोई इतना मतलब कोई इतना सीरियस कोई प्रॉब्लम कोई इशू नहीं आया, छोटी मोटी बातें होती हैं वो हर जगह पर, वो मतलब कोई इतनी काबिल जिक्र बात नहीं है। और वो मेरा ख्याल है कि जो भी लड़की घर से निकलती है उसे ये प्रॉब्लम फेस करनी पड़ती है, और अगर वो फेस नहीं करेगी तो वो फिर घर ही बैठी रहेगी, फिर वो बाहर सरवाइव नहीं कर सकती, ना वो पढ़ सकती है, ना वो जॉब कर सकती है।
अब जरा अगर हम अंपायरिंग की तरफ आ जाए, आपने हॉकी से शुरू किया, फिर क्रिकेट, और क्रिकेट में फिर अंपायरिंग की तरफ आप आ गई, अंपायरिंग कितना मुश्किल पेशा है इस एतबार से कि आपको तो पूरा पूरा दिन मैदान में खड़े होना पड़ता है, प्लेयर्स को के लिए तो एक एनर्जी चाहिए होती है, अंपायर्स को कितनी एनर्जी की जरूरत होती है?
नहीं, अगर हम इंटरेस्ट लें तो बड़ा ये इंटरेस्टिंग काम है। हाँ, अगर हम आप इसको ड्यूटी या बोरिंग समझ के करें तो फिर वाकई आपकी बात से मैं एग्री करूंगी कि वाकई बड़ा मुश्किल काम है।
अंपायर की उंगली बड़ी अहम होती है, आपकी उंगली का कितना लोगों को इंतजार होता है, और अगर आपकी उंगली ना खड़ी हो तो क्या रिएक्शन होता है?
जाहिर है बैड जेस्चर शो करती हैं प्लेयर्स के, मतलब प्लेयर जो एज अ बॉलर एज अ फील्डर हर प्लेयर जो अपील करता है वो कहता है कि उसकी अपील का जो रिप्लाई है वो यस में मिले, तो आखिर जो बैट्समैन बैट्सवुमेन या बैट्समैन जो भी फेस करने के लिए आया वो खेलने के लिए आया, तो हमें तो फिर जो हमारा सबसे पहला लेसन यही था फेयर डिसीजन।
ये बताएं कि अब आपको आईसीसी के पैनल पे जाने के लिए क्या करना है, और आप चाहेंगी कि आप आईसीसी के पैनल्स में जाएं और इंटरनेशनल जो मैचेस हैं आप उनको अंपायर करें?
जी, बहुत देर से ये मेरा ड्रीम था, और बीच में एक ऐसी स्टेज भी आई कि मैंने सोचा कि अब मुझे अंपायरिंग को खैर बात कह देना चाहिए, लेकिन फिर उम्मीद पे दुनिया कायम है, लेकिन अब काफी मुझे उम्मीद नजर आई है कि जिस तरह से पीसीबी पहले भी हमें प्रोजेक्शन देता था लेकिन अब ज्यादा उन्होंने प्रोजेक्शन देना शुरू की है, और हमारे कोर्सेज भी और वर्कशॉप भी हमारी करवाते हैं और मैक्सिमम मैचेस भी देते हैं ताकि हमारी ज्यादा से ज्यादा प्रैक्टिस हो, और उम्मीद करती हूँ कि हमारा वुमेन साइड पे भी पाकिस्तान की तरफ से हम रिप्रेजेंट करें और आईसीसी पैनल में मेरा नाम जाए और मैं आईसीसी में जाके पाकिस्तान का नाम रोशन करूँ, जैसे कि अलीम डार ने।
अब आते हैं आखिरी बात पे, आपने जैसे कहा कि शुरू में ऑफ कोर्स चैलेंजेस थे, आज फैमिली कितना आपको आइडियलाइज करती है, फैमिली के अंदर बच्चियां लड़कियां बिलखसूस, और फिर अब चूंकि ये अंपायरिंग है और एक यूनिक शोबा है जिसको आपने यानी ये बैरियर तोड़े हैं और पहली दफ़ा आप एक खातून अंपायर की हैसियत से सामने आई हैं, सो अब तो चूंकि पाकिस्तान में खवातीन काफ़ी अरसे से क्रिकेट खेल रही हैं, सो एक्सपेक्ट किया जाए कि वो बाकी ऑफिशियल्स की हैसियत से कोचिंग में, अंपायरिंग में, और इवन मैच रेफरी के तौर पर उन्हीं में से एक लॉट जो है वो पाकिस्तान को मिलने वाली है, और नई लड़कियां आप आपको कैसे आइडियलाइज करती हैं आज के पाकिस्तान की लड़की?
जी, मुझे देख के बहुत सी लड़कियां इस फील्ड में आई और अभी आना भी चाहती हैं, जैसे काफी इन दिनों प्रोजेक्शन मिली हम लोगों को, हाईलाइट किया मीडिया ने भी, تو بہت سارے یگسٹر فیمیل کے فون آتے ہیں, مجھے میسج آتے ہیں, ای میل آتی ہیں کہ آپ کیسے اس فیلڈ میں گئی, اس کا کیا پروسیجر ہے, اس کے لیے کیا طریقہ کار اڈاپٹ کرنا ہے. تو میکسیمم لوگوں کو میں گائڈ کر.
تھینک یو سو مچ, آپ نے ہمیں جوائن کیا, ہمارے لیے آپ نے وقت نکالا, اور گڈ لک آپ کے فیوچر ایجوکیشن.
اور سامعین, اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے ہمارا یہ پروگرام آپ کی دنیا اپنے اختتام کو پہنچتا ہے. آپ کو بتاتے چلیں کہ آپ بھی اس پروگرام میں شریک ہو سکتے ہیں, لیکن اب یہ پروگرام چونکہ ریکارڈڈ ہے تو آپ کی کالز کو ہم شامل نہیں کر سکتے اپنے پروگرام میں, لیکن ہم آپ کو جلد ایک واٹس ایپ نمبر دیں گے, اور اس کے ساتھ ساتھ ہمارے جو فیس بک پیجز ہیں اس کے اوپر آپ بہرحال اب بھی آ کے اپنی رائے کا اظہار کر سکتے ہیں. ہمارے پروگرامز کے بارے میں اپنی رائے دیجیے, اپنی تجاویز دیجیے, اپنے مشورے دیجیے کہ اس پروگرام کو کیسے بہتر بنایا جا سکتا ہے. یہ بھی بتائیے کہ آپ کو کون کون سے سیگمنٹس اچھے لگتے ہیں, اور اس میں آپ کن مہمانوں کو خاص طور پہ دیکھنا چاہتے ہیں. پروگرام یہاں پہ ختم کرتے ہیں. آپ کی دنیا اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.